आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Tell you, I know.
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको सामर्थ्य नाउँमा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन जयमसे। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन गलाती पाँच अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। पाँच अध्यायको मुख्य विषय आत्माद्वारा पवित्रकरण, विश्वासद्वारा उद्धार र व्यवस्थाद्वारा जिउनु अनुग्रहबाट पतन गराउँछ भन्ने हो। विश्वासद्वारा जिउनु, उद्धार पाउनु र आत्माद्वारा चल्ने कामले आत्माका फलहरू फलाउँछ। सबैभन्दा पहिले हामी देख्नेछौ आत्माद्वारा पवित्रकरण, अनि हाम्रो अध्ययन खण्ड आज हुनेछ गलाती पाँच अध्याय एकदेखि पाँच। मित्र, यसले हामीलाई परिचयपछि गलातीको तेस्रो मुख्य विभाजनमा ल्याउँछ। पहिलो भाग व्यक्तिगत भाग थियो। यो पावलको व्यक्तिगत अनुभव हामीलाई जान्नको लागि अति आवश्यक छ। निम्नलिखित सिद्धान्त सम्बन्धी भाग चाहिँ विश्वासद्वारा धर्मीकरण थियो, जसमा पावलले जोड़ दिन्छन् कि हाम्रो उद्धार परमेश्वरको उद्धारमाथि आश्रित हुनुपर्दछ र त्यहाँ खालि एउटै मात्र सुसमाचार छ। अहिले हामी व्यावहारिक भागमा आएका छौं, जुन आत्माद्वारा पवित्रकरण हो। पवित्रकरण विश्वासद्वारा हो, पवित्रकरण परमेश्वरको आत्माद्वारा हो, तर धर्मग्रन्थले हामीलाई बताउँछ जो प्रभु येशु ख्रिष्ट हाम्रो निम्ति पवित्रकरण बनाइयो, मतलब परमेश्वर हामीलाई उहाँमा पूर्णता देखिन्छ। चाहे तपाईँले अति नै धेरै असल बन्नुहोस्, तैपनि उहाँको स्तरमा तपाईँ कहिले पुग्नुहुने छैन। यस जीवनमा तपाईँ कहिले पनि ख्रिष्ट जस्तो बन्नुहुने छैन। ख्रिष्ट मात्र एक हुनुहुन्छ जसको बारेमा परमेश्वरले भन्नुभयो, मत्ती तीन अध्यायको सत्र पद, जोसँग म अति नै प्रसन्न छु, खुशी छु, तर विश्वासीहरूको शरीर मण्डली ख्रिष्टमा राखिएको छ। उहाँ शरीरको शिर हुनुहुन्छ। हामीहरू जो विश्वासीहरू हौं, संसारमा आज उहाँको शरीर हौं, र हामीले उहाँलाई यस संसारमा प्रतिनिधित्व गर्नुपर्छ। पवित्रकरणको विधि आत्माद्वारा हो, साथै यस भागमा हामी स्वतन्त्रताको विरूद्ध गुलामीको विषयमा हेर्नेछौ। त्यसपछि हामी हेर्नेछौ विश्वासद्वारा उद्धार, विश्वासद्वारा अनुग्रहबाट पतन हुनु हो। पावल स्वतन्त्रताको विषयमा उद्धृत गर्छन् जुन हाम्रो ख्रिष्टमा छ। उसको यो पहिलो पन्ध्र पदहरूमा विश्वासद्वारा उद्धार र अनुग्रहद्वारा जिउनु, अनुग्रहबाट पतन हुनु, यी नै विषयहरू हुन्। यो नै अनुग्रहबाट पतन हुनुको मतलब हो। तपाईँले विश्वासद्वारा उद्धार पाउनु भएको छ, त्यसपछि जिउनलाई व्यवस्थाको स्तरमा खसालिएका छौं। हामी यी निम्न पदहरूमा हेर्नेछौ गलाती पाँच अध्यायको एक पदमा भनिएको छ, स्वतन्त्रताको निम्ति ख्रिष्टले हामीलाई स्वतन्त्र पार्नु भएको छ, यसकारण दरा भएर खड़ा हौ र फेरि दासत्वको जुवामुनि नपर। पावल यहाँ भनिरहेका छन् कि हामीले व्यवस्थामा भन्दा विश्वासद्वारा मात्र उद्धार पाएका छैनौ, तर व्यवस्था विश्वासीको जीवनमा नियम मात्र हुनुहुँदैन। हामी कदापि व्यवस्थाद्वारा जिउने होइन। व्यवस्थाको सिद्धान्त ख्रिस्टियन जीवनयापनको नियमवाली होइन। पावल भनिरहेका छन् जबकि हामी अनुग्रहद्वारा उद्धार पाएकोले गर्दा हामीले यस किसिमको जीवन निरन्तर जिउनुपर्छ। अनुग्रहले व्यवस्थाले माग गरेको भन्दा अझै उच्च स्तरमा जिउने तुल्याउनको निम्ति आत्माको वास र परिपूर्तिको आपूर्ति गर्दछ। यी सबै हाम्रो भाग हो जब ख्रिष्टलाई मुक्तिदाताको रूपमा विश्वास गर्छौं। ख्रिष्टमा हामी सबै कुरा, सबै थोक प्राप्त गर्न सक्छौ, उद्धार, पवित्रकरण इत्यादि। मलाई नभन्नुहोस् मलाई दोस्रो आशिष खोज्न आवश्यक छ। जब म ख्रिष्टमा आए मैले मेरो सबै आवश्यकताहरू प्राप्त गरे। पावल मलाई भन्छन् कि म ख्रिष्टमा सबै आशिषहरूले आशिषित भए। उहाँमा विश्वास गरौं र विश्वास गर्न शुरू गरौं। व्यवस्था सम्बन्धी कुनै प्रणालीलाई वा कुनै नियम कानूनलाई पछ्याउन छोडौं। यी कुराको प्राप्तिको निम्ति ख्रिष्टमा हाम्रो स्वतन्त्रता छ। उहाँ हामीलाई व्यवस्था प्रणाली मुनि हाल्नुहुन्न। हामी दस आज्ञालाई जीवनको व्यवस्थाको रूपमा प्रयोग गर्दैनौं। मेरो मतलब यो होइन कि हामीले दश आज्ञालाई उल्लंघन गर्नुपर्छ। मलाई लाग्छ कि हामी सबै जान्दछौं कि तिनीहरूलाई भंग गर्ने कामले कि जस्तो तैले हत्या नगर्नु, तैले चोरी नगर्नु इत्यादि स्थानीय अधिकारीद्वारा गिरफ्तार गरिनेछौ। निश्चित रूपले मानिसहरू अर्थात विश्वासीहरू दश आज्ञाहरू भंग गर्दैनन् र गर्नु हुँदैन, तर हामी उच्च स्तरको जीवनयापन गर्न बोलाइएका हौं। यो सत्य हो जहाँ ख्रिष्टमा स्वतन्त्रता छ, ख्रिष्टमा मलाई स्वतन्त्रता छ, र त्यो स्वतन्त्रता नियम होइन तर एक सिद्धान्त हो। यसको मतलब मैले उहाँलाई खुशी तुल्याउनु हो। मेरो व्यवहार ख्रिष्ट येशूलाई खुशी तुल्याउने हुनुपर्छ। तपाईँलाई खुशी तुल्याउन होइन, वा कुनै संघ संस्थालाई खुशी तुल्याउन होइन, वा कुनै मण्डलीलाई, मण्डलीको अगुवालाई खुशी तुल्याउनु होइन, तर केवल ख्रिष्ट येशूलाई खुशी तुल्याउनु हो। यो स्वतन्त्रता हाम्रो निम्ति ख्रिष्टमा छ। स्वतन्त्रता साथ ख्रिष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो, यसकारण डरो भएर खड़ा हौं र फेरि बन्धनको जुवामा नलमलियौं। अनि यसपछि दुई पदमा लेखिएको छ, म पाउलले नै तिमीहरूलाई भन्दछु, तिमीहरूले खतना ल्याऊ भने ख्रिष्टबाट तिमीलाई कुनै फाइदा हुने छैन। मित्र, खतना व्यवस्थाको बिल्ला थियो अर्थात ब्याज थियो, र बिल्ला अर्थात ब्याजले यो देखाउँछ कि तपाईँ कुन संस्था वा कुन समुदायको हुनुहुन्छ। सायद कुनै विश्वासीले बिल्ला वा ब्याज लगाउँदै उक्तम हुनेछ कि, किनकि यो नै उसको चिनारीको एक तरिका हो कि उनी एक विश्वासी हुन्, किनकि तिनीहरू आफैलाई विश्वासी भन्न लजाउँछन्। आफूलाई पाउल भन्छन् कि जति धेरै तिमीहरूले व्यवस्थाको बिल्ला लगाए पनि पुनः जुन खतना हो, ख्रिष्ट तिम्रो निम्ति कुनै लाभदायक हुनुहुन्न। यहाँ ध्यान दिएर सुन्नुहोस्, पाउल के भनिरहेका छन्। यदि तपाईँ ख्रिष्टमा र अरू कुनै कुरामा भरोसा राख्नुहुन्छ भने तपाईँले उद्धार पाउनु भएको छैन। यदि तपाईँ अरू अनुभवद्वारा भएर जानुहुन्छ भने र उद्धारको निम्ति त्यसमा भरोसा राख्नुहुन्छ भने ख्रिष्ट तपाईँको निम्ति कुनै लाभदायक हुनुहुने छैन। कसरी उहाँ तपाईँको निम्ति लाभदायक हुनुहुन्छ? जब कि तपाईँ उद्धारको निम्ति आज्ञा ख्रिष्टमा नभएर अरू कुनै कुरामै गर्नुभएको छ र आफ्नै प्रयत्न र कोशिश गरिरहनु भएको छ। डाक्टर लुइस स्पर्जनले राखेको तरिकाले सधैँ मलाई प्रभावित पार्यो। यो यस प्रकारले थियो, म ख्रिष्टमा यस्तो विश्वास गर्न चाहन्छु कि जब म उहाँको उपस्थितिमा आउँछु र उहाँ मलाई यस्तो प्रश्न सोध्नुहुँदा, तिमी किन यहाँ छौ, म भन्न सक्छु, म यहाँ यस कारणले छु कि मैले तपाईँलाई मेरो उद्धारकर्ताको रूपमा विश्वास गरेको छु। यदि उहाँले मलाई सोध्नुभयो, त्यो प्रशंसनीय छ, तर तिमीले के गरेका छौ, मलाई यहाँ थाहा भयो कि तिमी सेमिनारीको अध्यक्ष हौ, तिमीले बप्तिस्मा पनि लिएका छौ, तिमी मण्डलीको सदस्य पनि हौ, तिम्रा सेवाकालको अवधिमा तिमीले धेरै राम्रा राम्रा कामहरू गर्यौ। तब म जवाब दिनेछु, यी सबै सत्य हुन्, तर उद्धारको निम्ति यी कुराहरूमाथि मैले कहिले भरोसा राखिन, विश्वास गरिन। मेरो प्रभु, मैले सधैँ तपाईँमा नै मेरो विश्वास र भरोसा राखे। मित्र, के तपाईँले यस प्रकारले प्रभुमा भरोसा र विश्वास राख्नुभएको छ, गरिरहनु भएको छ? पाउल यसलाई अति नै मजबूत बनाउँछन् जब उनी यो भन्छन्, यदि तिमीहरू खतना भयो भने ख्रिष्टबाट तिमीहरूलाई केही फाइदा हुने छैन। यदि तपाईँले ख्रिष्ट बाहेक अझ कुनै कुरामा विश्वास गर्नुहुन्छ भने तपाईँ ख्रिस्टियन हुनुहुन्न। यदि उद्धार पाएको तपाईँ कति पनि हुनुहुन्न, यदि ती कुराहरूमा विश्वास र भरोसा गर्नुहुन्छ ख्रिष्ट अलावा। यसपछि पद तीनमा पनि हामी हेरौं, लेखेको छ, खतना हुने प्रत्येकलाई म फेरि चेतावनी दिन्छु कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ। तपाईँ खालि ती कुराहरू मात्र व्यवस्थाबाट निकाल्न सक्नुहुन्न जुन तपाईँलाई मनपर्छ वा मन पराउनुहुन्छ। तपाईँ सजाय र दण्डहरूलाई छोड्न सक्नुहुन्न। तपाईँले पूरै व्यवस्थालाई लिनुपर्छ वा पूरैलाई नै नकार्नुपर्छ। म खुशी छु कि म व्यवस्थाको मुनि छैन, अन्तर्गत छैन, म ख्रिष्टमा स्वतन्त्र छु। मैले स्वीकार्नुपर्छ कि मसँग उहाँलाई सधैँ खुशी पार्ने काममा समस्या छ, तर उहाँ नै एक हुनुहुन्छ जसलाई खुशी पार्नको निम्ति म सधैँ कोशिश गरिरहेको छु। म केही व्यवस्था प्रणालीको अनुसरण गरिरहेको छैन। भन्छन् तीन पदमा कि खतना हुने प्रत्येकलाई म फेरि चेतावनी दिन्छु कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ। उनले एउटा दुईवटा होइन तर सबैलाई पालन गर्नुपर्ने हुन्छ यदि उसले पालन गर्न नै चाहन्छ भने। अनि चार पदमा लेखिएको छ, तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठरिन चाहन्छौ तिमीहरू ख्रिष्टबाट अलग भएका छौ, तिमीहरू अनुग्रहबाट तल खसेका छौ। यदि तपाईँ ख्रिष्टमा विश्वास गरेर उद्धार पाउनु भएको छ त्यसपछि व्यवस्थाको निच स्तरमा जानुहुन्छ भने तपाईँ अनुग्रहबाट पतित हुनु भएको छ। यो नै अनुभव, यही नै कुरा यहाँ भनिएको छ। यो नै अनुग्रहबाट पतित हुनु, अनुग्रहबाट पतन हुनु भनेको कुनै खुल्ला पाप वा आचरणमा फस्नु होइन। यो गरे बापत तपाईँले आफ्नो उद्धारलाई गुमाउनु भएको छ र त्यो तपाईँले फेरि वापस पाउनुपर्छ। अह, यो होइन, यसको त्यस कुरासँग बिल्कुलै सम्बन्ध छैन। यसको अर्थ हो एक पटक उद्धार पाएपछि गुमाएर त्यसलाई फेरि सधैँको निम्ति पाउने तथ्यको विपरीत हो। यद्यपि दुवै अभिव्यक्ति अभाग्यवश परिभाषिक शब्द हुन्, पाउले अनुग्रहबाट पतन हुने विषयसँग यस अध्यायको बाँकी भागमा व्यवहार गर्दछन्। उनले यसको सम्बन्धमा रोमीको पुस्तकमा पनि व्यवहार गर्दछन्। पाउल रोमीको पत्रमा मानिस पूर्ण रूपमा भ्रष्ट बेकारको सडेको फल बिना धार्मिकताको रूपमा भएको व्यक्ति उल्लेख गर्दै आरम्भ गर्छन्। मानिस परमेश्वरको सामुन्ने पापी हो। त्यसपछि रोमीको पत्रको निष्कर्षमा तपाईँ मानिस परमेश्वरको सेवामा र निश्चित काम गर्नलाई निर्देशन दिइएको देख्छौं। उसले केवल निश्चित कार्य गर्नलाई निर्देशन मात्र दिइएको छैन, उनी पूर्ण रूपमा परमेश्वरको निम्ति अलगिएका छन् र उनी पूर्ण रूपमा परमेश्वरप्रति आज्ञाकारी हुन आवश्यक छ। यहाँ परमेश्वरका दुई कार्यहरू छन् जो मानिसको पतन भएको अवस्थामा छ र मानिस परमेश्वरको सेवाको निम्ति खड़ा भएको अवस्थामा हुन्छ। यिनीहरू उद्धार र पवित्रकरण हुन जस्तो हामीले देख्यौं, उद्धार विश्वासद्वारा धर्मीकरण हो। यो नै सबैभन्दा महत्वपूर्ण छ। शुद्धिकरण मतलब कि तपाईँ बाँचेपछि, उद्धार पाएपछि तपाईँ जीवनको नयाँ योजनामा आउनुपर्छ। मलाई लाग्छ ख्रिस्टियन जीवनमा सबैभन्दा ठूलो भ्रम सेवा नै महत्वपूर्ण छ हो भन्ने कुरामा विश्वास गर्नु हो। ख्रिस्टियन जीवनमा सबैभन्दा ठूलो भ्रम सेवा नै महत्वपूर्ण हो भन्ने कुरामा विश्वास गर्नु हो। अर्थात तपाईँ कुनै सेवामा तुरन्तै व्यस्त हुनु पर्छ। प्राचीन मण्डलीका व्यक्तिहरू यस किसिमको जीवनशैलीमा चिन्ता राख्थे र त्यो संसारलाई गवाई दिने जीवन थियो। आज बाहिरी संसार मण्डलीलाई हेरिरहेको छ र यसलाई बिना वास्ता पार गरेर गइरहेका छन् किनकि हामी व्यस्त छौं, धमिरा जस्तै व्यस्त छौं, तर जीवन धान्य त्यसलाई टेवा दिने हाम्रो कुनै गवाईको जीवन छैन। हामीले राम्रो र असल काम गर्ने भन्ने कुरामा ध्यान दिनुभन्दा बढ़ी हामी असल जीवन जिउनुपर्छ। यदि हामी ख्रिष्टलाई खुशी तुल्याइरहेका छौं भने हामी असल पनि गरिरहेका हुनेछौं। मलाई लाग्छ त्यहाँ रोमी र गलातीको पत्रहरू, पुस्तकहरू अरू कुनै कुराको भन्दा बेसी शुद्धिकरणको विषयमा छन्। अब कसरी परमेश्वर बाँचेका अर्थात उद्धार पाएकाहरूलाई असल बनाउनुहुन्छ? उहाँले उसलाई नयाँ स्वभाव दिनुहुन्छ, तर के उसले व्यवस्था पालन गर्नुपर्छ? होइन, सुनिश्चित रूपमा होइन, तर यसको मतलब यो होइन कि उसले व्यवस्थालाई उल्लंघन गर्न सक्छ, तर उसलाई उच्च योजनामा जिउन बोलाइएको छ। पुरानो स्वभावमा कुनै असल छैन। पाउले त्यो कुरा पत्ता लगाए अनि उनले आफ्नो अनुभवबाट यो पनि पत्ता लगाए कि त्यहाँ नयाँ स्वभावमा शक्ति पनि छैन। उनले आफ्नो उद्धारको अवस्थामा भन्दछन्, किनकि मलाई थाहा छ ममा अर्थात मेरो शरीरमा केही असल कुराले बास गर्दैन, किनभने इच्छा गर्ने चाहिँ मसित हाजिरै छ तर असल काम गर्ने चाहिँ मसित छैन। यो रोमी 7:18 पदमा भनिएको छ। उनी उद्धार पाएको मानिसको रूपमा चित्कार छोड्छन्, पुकार गर्दछन्। रोमी 7:24 पदमा उनलाई डर छैन कि उनी आफ्नो उद्धार गुमाउन गइरहेका छन्। उनलाई डर छैन, तर उनी एक पराजय भएको, हार खाएको विश्वासी मसीहाको विश्वासी हुन्। परमेश्वर नयाँ सिद्धान्त दिनुहुन्छ। हामी यस अध्यायमा पढ्छौं कि नयाँ सिद्धान्त आत्मका फलहरू हुन्।
केही विश्वासीहरूको लागि विश्वासी जीवन व्यतीत गर्नु एक प्रकारको चन्द्रमामा जानु जतिकै असम्भव सोच्दछन्। तिनीहरू त्यहाँ बस्ने आशा कहिले गर्दैनन्। हुन सक्छ तिनीहरूले यसको सम्भावनाबारे कहिले सुनेका छैनन्। मित्र, यही जीवन हामीले जिएको परमेश्वर चाहनुहुन्छ। विश्वासद्वारा हामीले अनुग्रहद्वारा उद्धार पाएका छौं अनि अनुग्रहद्वारा जिउनु पर्छ। अनि पाँच पदमा लेखिएको छ, किनकि हामी पवित्र आत्माद्वारा विश्वासबाट धार्मिकताको आशाको प्रतीक्षा गर्दछौ। धार्मिकताको आशा पूरा पुस्तकभरि यस पत्र केवल अगमबाड़ी संकेत हो। यो बिल्कुलै अनौठो हो, किनकि पावलको प्रत्येक पत्रहरूमा मण्डलीहरू स्वर्गमा उठाइ लगिने बारेमा, जसलाई अंग्रेजीमा ऱ्याप्चर भन्छौं, र ख्रिष्टले संसारमा आफ्नो राज्यको स्थापना गर्न आउने विषयमा उसँग बताउने केही कुराहरू छन्। भन्नुपर्दा धेरै कुराहरू छन्, तर यहाँ गलातीमा मात्र यो कुरा बताउँछन्, विश्वासद्वारा धार्मिकताको आशा, र धार्मिकताको आशा हाम्रो प्रभु येशू ख्रिष्ट हुनुहुन्छ। एउटै आशिषित आशा, ख्रिष्ट हामीमा धार्मिक बनाइनुभयो। प्रभुले हामी हरेकलाई यो वचनद्वारा आशिष दिनुभएको होस्।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847536679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847536679, 9847536679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।